आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, बाइबल अध्ययन आज हामी पहिलो राजाको पुस्तकबाट अध्ययन गर्न गइरहेका छौं। सबभन्दा पहिले हामी यो पुस्तकको परिचय भाग देख्नेछौ। पहिलो र दोस्रो राजाको पुस्तकहरू तीन दोबर पुस्तकहरूको अनुक्रम वा मालामा दोस्रो हो, अर्थात पहिलो र दोस्रो समुएल, पहिलो र दोस्रो राजाहरू र पहिलो र दोस्रो इतिहासहरूको पुस्तकको अनुक्रममा दोस्रो हो। मौलिक रूपमा दोबर पुस्तकहरू एकमात्र पुस्तकहरू थिए, अर्थात समुएलको एउटा पुस्तक, राजाहरूको एउटा पुस्तक र इतिहासको एउटा पुस्तक। युनानी भाषामा अनुवाद गर्ने अनुवादकहरूले यो विभाजन बनाएका थिए अनि यो पाठकहरूको पढ्नमा र बुझ्नमा सुविधाको निम्ति बनाइएका थिए। सम्भवत यो धेरै नै बुद्धिमान निर्णय थियो विभाजन पार्ने कुरामा। यद्यपि लेखकको बारेमा थाहा नभए पनि पहिलो र दोस्रो राजाहरू तब लेखिएका थिए जब पहिलो मन्दिर अझैसम्म खड़ा थियो। पहिलो राजा आठ अध्याय आठ पद अनुसार। सम्भवत यर्मिया परम्परागत लेखकको रूपमा विचार गरिन्दछन्, तापनि आधुनिक बाइबल विद्वानहरूको विचार अर्कै छ। यो पुस्तकहरूको लेखक अगमवक्ताहरू हुन् भनी उनीहरूको राय छ। यी दुई राजाहरूको पुस्तकको विषय यस अभिव्यक्तमा पाइन्दछ जुन पहिलो राजामा नौपल्ट उल्लेख भएको छ, दाउद उसको पिता। अर्को शब्दमा हामी दाउदको वंशलाई वा लाइनलाई पछ्याइरहेका छौं र प्रत्येक राजालाई दाउदद्वारा स्थापित गरिएको मानदण्ड वा स्तरद्वारा नापिएका थिए। म तपाईंलाई भनौं, यो मानव मानदण्ड वा स्तर हो अनि यो संसारमा सबभन्दा उच्च मानदण्ड वा स्तर थिएन। तर हामी थाहा पाउँछौ कि एकपछि अर्को राजाहरूले यो स्तर वा यो मानदण्ड अनुसार नापिन असफल रहे। तर परमेश्वरले धन्यवाद होस् जो यस मानदण्ड अनुसार नापिनुभयो। त्यस्ता स्तर अनुसार आउनुभयो उहाँ प्रभु येशु ख्रिष्ट हुनुहुन्छ। तर हामी थाहा पाउनेछौ कि यो शास्त्रको खण्ड अति नै निराशमय र दयनीय खण्ड हो। यो इतिहास हो र यसले राज्यको पतन र विनाशको प्रकट गर्दछ। सबभन्दा पहिले राज्य विभाजन भयो अनि त्यसपछि राज्य गिरियो, पतन भयो। त्यहाँ कुञ्जी पदहरू छन् जुनले यी दुई पुस्तकहरूको प्रहारको संक्षिप्त गर्दछ वा सार झिक्दछ। दोस्रो राजा सत्र अध्याय बाइस र तेइस पदले भन्छ, आफ्ना दास अगमवक्ताद्वारा उहाँले चेतावनी दिनुभए झैं परमप्रभुले आखिरमा इसरायलीहरूलाई आफ्नो सामनेबाट ननिकालुन्जेल र तिनीहरूका आफ्नै देशबाट अश्शूर देशमा कैदमा नलागेसम्म यरोबामले गरेका पापहरू र तिनीहरूले गरि नै रहे र ती तिनीहरूले त्यागिनन्। तिनीहरू अश्शूर देशमा आजको दिनसम्मै छन्। अनि दोस्रो चाबी पदले कुञ्जी पदले दक्षिण राज्यको पतनको वर्णन गर्दछ। दोस्रो राजा पच्चीस अध्याय एक्काइस पदले भन्दछ, त्यहाँ हमातको देशमा बाबेलका राजाले तिनीहरूलाई कोर्राले पिट्न लाएर मारे। यसरी यहुदा आफ्नो निज देशबाट कैदमा लगियो। पहिलो राजामा हामीसँग राज्यको विभाजनको रेकर्ड छ। अनि दोस्रो राजाले राज्यको विध्वंसको बताउँदछ। यी दुई पुस्तकलाई एकाईको रूपमा वा एउटैको रूपमा विचार गर्दा तिनीहरू राजा दाउदसँग आरम्भ हुन्छ र तिनीहरू बाबेलको राजाको उल्लेख हुँदै अन्त हुन्छ। यिनीहरू परमेश्वरको राज्यमाथि मानिसको शासनको पुस्तकहरू हुन् अनि निश्चय नै परिणाम असल छैन। यदि आशिषहरू आउनुपर्छ भने र फाइदाहरू परमेश्वरका जनहरूलाई थपिनु पर्दछ भने पृथ्वीको सिंहासन स्वर्गको सिंहासनसँग सुरमा लयमा हुनै पर्छ, अर्थात त्योसँग मिल्दोजुल्दो अवस्थामा हुनुपर्छ। तैपनि मानिसको योजनाले परमेश्वरको उद्देश्यलाई पतन गराउन असफल गराउन सक्दैन, जुन हामी देख्नेछौ। पहिलो र दोस्रो राजाहरू वास्तवमा त्यो कथनको निरन्तरता हो जुन पहिलो र दोस्रो समुएलमा आरम्भ भएथ्यो। यी चार पुस्तकहरूलाई समग्रताको रूपमा समिष्ट रूपमा विचार गरिन सकिन्छ किनकि तिनीहरूले इस्रायल राष्ट्रको दाउद र सुलेमानको नेतृत्व मुनि महान राज्य सीमा विस्तृत समृद्धता राजदेखि राष्ट्रको विभाजन कैद बन्धुवा र दुवै राज्यहरूको निर्वासनको इतिहासको बताउँदछ वा कैदको इतिहासको बताउँदछ। यी पुस्तकहरूको नैतिक शिक्षा मानिसहरूलाई आफ्नो स्वयं र संसारको शासन गर्न सक्ने उसको योग्यताको देखाउनु हो। आउनुहोस् पहिलो राजा एक अध्यायतिर प्रवेश गरिहालौं। यहाँ हामी देख्छौं अदुनियाको निष्फल चाल र सुलेमानलाई राजाको रूपमा अभिषेक गरिन्दछ। राजाहरूको पुस्तकले समुएलको पुस्तकहरूमा आरम्भ भएको कथनहरूको निरन्तर जारी राख्छ। यो पहिलो अध्यायमा हामी देख्छौं दाउद अति नै वृद्ध व्यक्ति छन्। उसको एकजना छोरा अदुनिया सिंहासनको हात पार्न प्रयत्न गर्दछन्, तर नातन र बत्सेबाले यो अदुनियाको योजनाको दाउदलाई भनिदिन्छन् र दाउदले अर्को छोरा सुलेमानलाई इस्रायलको राजाको रूपमा अभिषेक गर्न आज्ञा गर्दछन्। त सबभन्दा पहिले हामी देख्छौ दाउद ज्यादै वृद्ध भइसकेको र अदुनियाको राजा बन्ने गुप्त योजना। हामी निराशमय विवरणसहित यो पुस्तक आरम्भ गर्छौ। पहिलो राजा एक अध्यायको एक पदमा यस प्रकार लेखिएको छ, जब दाउद राजा वृद्ध भएर तिनको उमेर ढलिसकेको थियो, तिनलाई लुगा ओढाइदिँदा पनि तिनी तातिँदैनथे। मित्र, दाउद अहिले वृद्ध मानिस हुन्। हजुर, उसलाई वृद्ध मानिसको रूपमा मान लिन कठिन छ। हामी सधैँ दाउदलाई एक भेडा गोठालाको रूपमा जवानको रूपमा सोच्दछौ। उसलाई वृद्ध मानिसको रूपमा जसलाई प्रत्येक समय रेखदेखको आवश्यक छ भनी वर्णन गर्न कठिन छ। उसको छोरा अदुनिया यस अवस्थामा उसको त्यो स्थितिको फाइदा लिन्छन्। तिनी सिंहासनमा चढ्न प्रयत्न गर्दछन् र आफैलाई राजा बनाउन चाहन्छन्। निश्चय नै यो परमेश्वरको योजनासँग मेल खाने छैन, फेट खाने छैन। यो परमेश्वरको योजना होइन। अर्को शब्दमा हजुर, सबभन्दा पहिले अदुनिया को थिए उसको पत्ता लगाउन आवश्यक छ। राजाहरूको पहिलो पुस्तक एक अध्यायको पाँच र छ पदमा भनिएको छ, तब हगितका छोरा अदुनियाले म नै राजा हुनेछु भनी आफैलाई अघि सार्न लागे। यसैले उनले 50 जना मानिसहरू घोडचढीहरू रथहरू समेत आफ्नो अघि अघि दगुन तयार गरे। उनका पिताले उनलाई त किन यस्तो व्यवहार गर्छस् भनेर सम्झाएनन्। अदोनिया पनि एक अत्यन्त सुन्दर मानिस थिए र उमेरमा अब्सालोम भन्दा पछि जन्मेका थिए। मित्र, अदोनिया दाउदको चौथो छोरा थिए जो हेब्रोनमा जन्मेका थिए। दोस्रो समुएल 3:4 पद अनुसार उसको आमाको नाम हग्गी थिइन् जो दाउदको एक पत्नी थिइन् जसको बारेमा हामी कति पनि त्यति धेरै जान्दैनौ। यो सिवाय कि उसको नाउँको अर्थ हो आनन्दमय। यहाँ हामी देख्छौ हग्गितको छोरा अदोनियाले मनै राजा हुनेछु भनी अहंकार गर्न लाग्यो, दावी गर्न लाग्यो। मित्र, यो अहंकार भएन कुरा हो। लुका 14:11 पदमा प्रभु येशूले भन्नुभयो, आफूलाई ठूलो तुल्याउने चाहिँ हरेक होचिनेछ, आफूलाई होच्याउने चाहिँ ठूलो हुनेछ। अनि अदोनिया ठूलो तुल्याउन चाहेकोले गर्दा नराम्रो गरी होचिनेछ। यो उसको जीवनमा सत्य भएको हामी देख्छौ। शास्त्रले हामीलाई अदोनियाको बारेमा धेरै कुरा बताउँछ। तिनी आफैले ठूलो सम्झिने घमण्डी जवान व्यक्ति थिए। तिनी पनि आफ्नो दाजु अब्सालोमले जस्तै मौका पाएको भए आफ्नो पिता दाउदको विरूद्ध विद्रोह गर्न सक्थे। मित्र, दाउदले कहिले पनि आफ्ना बच्चाहरूलाई उचित रूपमा अनुशासन र आफ्नो नियन्त्रणमा राखेका थिएनन्। तिनीसँग अव्यवस्थित अस्तव्यस्त परिवार थियो। लथालिङ्गको अवस्था अर्थात नियम वा व्यवस्था नभएको, अनुशासन नभएको अवस्थाले दाउदको महलमा शासन गरेको थियो र अदोनियाले त्यस परिस्थितिको पूरा फाइदा लिए। दाउदले उसलाई कहिले पनि हप्काएनन्। म सोच्दछु कि जब उसले गल्ती गर्थे उसले केही नभनी खालि मुसुक्क मात्र हाँसिदिन्थे। 7 पदमा भनिएको छ, अदोनियाले सौर्याका छोरा युआब र अबियाथार पुजारीसँग सल्लाह लिए र उनीहरूले उनलाई सहायता दिए। मित्र, यो कुराको ध्यान दिनुहोस्, युआब धेरै वर्षसम्म दाउदप्रति राजभक्त र निष्ठावान थिए। अहिले आफ्नो साथ त्यस विद्रोही अदोनियालाई दिन्छन्। तपाईँ उसको अवस्थाको देख्न सक्नुहुन्छ। तिनी आफ्नो गुणको प्वाकले भरिरहेका छन् वा आफ्नो असल स्थानको जगडा गरिरहेका छन् र भविष्यको लागि तयारी गरिरहेका छन्। दाउद वृद्ध भइसकेका थिए अनि केही समयपछि तिनी मर्नेछन्। युवाब जित्ने विजय हुने पक्षमा हुन चाहन्छन् अनि सिंहासनतिर आफ्नो अधिकारको निम्ति लम्किरहेको व्यक्ति नै उसले खाली अदोनियालाई देखे। युवाबसँग दाउदको महलमा महान प्रभाव थियो। तिनी आरम्भदेखि नै दाउदको दाहिने हात थिए अनि यस कुरामा म विश्वस्त छु कि तिनी दाउदप्रति राजभक्त पनि थिए। म विश्वास गर्दिन कि उसले अदोनियालाई दाउदको केस मात्र पनि छुने अनुमति दिँदथे। तर तिनी चाहन्छन् कि यस समयमा कोही एकजना सिंहासनमा आएको अनि दाउदको अरू कुनै पनि छोरा यस स्थानको उपयुक्त सुहाउँदो देखिँदैन। यो चाखलाग्दो कुरा छ कि युआबले सुलेमानलाई राजाको रूपमा चुन्ने थिएनन्। मेरो विचारमा दाउदको चुनाव चाहिँ अब्सालोम थियो, राजाको रूपमा सुलेमान थिएन। र अहिले सम्भवत युआबले मुसुक्क हाँस्दछन् जब अदोनियाले यो सिंहासनको निम्ति आफ्नो चाल बढाउँछन्, किनभने तिनी धेरै क्षेत्रमा अब्सालोम जस्तै थिए। अहिले हामी देख्छौ कि अदोनियाले एक भोजको आयोजना गरे अनि त्यो सधैं योजनाको निम्ति केही सहायताको सपोर्ट पाउने, सहायता पाउने असल तरिका हो। यदि तपाईँ केही गर्न चाहनुहुन्छ भने चर्च वा मण्डली भोज राख्नुहोस् र तपाईँ धेरै सहायता वा सपोर्ट पाउनुहुन्छ। 9 पदमा भनिएको छ, तब अदोनियाले एन रोक्नेरको झोइलेत भन्ने डुंगामा भेड़ाहरू, पशुहरू र पोसेका बाछाहरू बलिदान चढाए। उनले आफ्ना सबै राजकुमार भाइहरू र यहुदाका सबै राजकीय अधिकारीहरूलाई निम्तो दिए। अदोनियाको इरादा त्यो भोजमा आफूलाई राजाको रूपमा घोषणा गर्नु थियो। उमेरको हिसाबमा सम्भवत तिनीसँग सिंहासनको दावी गर्ने उचित अधिकार थियो। हामीलाई भनेको छ कि तिनी सुलेमान भन्दा जेठा थिए, अनि त्यस बेलाको नियम अनुसार जेठो छोरा चाहिँ उत्तराधिकारी राजा हुने थिए। अब्सालोम मरेकोले गर्दा निश्चय नै अदोनियालाई अर्को उत्तराधिकारीको रूपमा राखिन्थ्यो वा उसको लाइन थियो, उसको पालो थियो। राजाका छोराहरूलाई निमन्त्रण पठाउने काम साहसिक थियो, तर सुलेमानलाई निमन्त्रण दिँदैन। दश पदमा भनिएको छ, तर उनले नातान अगमवक्ता, बनाया, विशेष अंगरक्षकहरू र आफ्ना भाइ सुलेमानलाई निम्तो दिएन। अदोनियाले जान्दथे कि नातान बत्सेबाको पक्षमा जानेछन्। नातान एक व्यक्ति थिए जसले दाउदलाई उसको महान पापको, भयानक पापको अवधिमा अगुवाई गरेका थिए। उनी यो सत्य हो कि बत्सेबा सुलेमानको आमा थिइन्। अहिले नातान बत्सेबा कहाँ जान्छन् र हामी देख्छौ नातान र बत्सेबाको योजना। एघार पदमा भनिएको छ, तब नातानले सुलेमानको आमा बत्सेबालाई सोधे, के तपाईँले सुन्नुभएको छैन कि हाम्रा मालिक दाउदले थाहा नपाइकनै हागितका छोरा अदोनिया राजा भएछन्? अदोनिया भित्रभित्र राजा बन्ने योजना, गुप्त योजना बनाइरहेका रहेछ, र उसले यसको निम्ति दाउदसँग सरसल्लाह परामर्श गरेका थिएन। अहिले नातान आफ्नो सल्लाह बत्सेबालाई दिन शुरू गर्छन्। तेह्र पदमा भनिएको छ, गएर दाउद राजासँग भेटेर उसलाई यसो भन्नुहोस्, हे प्रभु मेरो महाराजा, के हजुरले आफ्नो दासीसँग यसो भनेर शपथ खानु भएको थिएन? निश्चय नै तिम्रो छोरा सुलेमान म पछि राजा हुनेछ र त्यो नै मेरो सिंहासनमा बस्नेछ, तब किन अदोनिया राजा भयो नि? दाउदले बत्सेबालाई प्रतिज्ञा गरेका थिए, वचन दिएका थिए। जब तिनीहरूको दोस्रो छोरा जन्मे र तिनीहरूको पहिलो छोरा मरे थिए, दाउदले तिनीलाई प्रतिज्ञा गरेका थिए, वचन दिएका थिए कि त्यो दोस्रो छोरा अर्को राजा हुनेछ तिनको पछि, अनि त्यो छोरा सुलेमान थिए। अहिले दाउद उसलाई राजा बनाउने कुनै चाल चलिरहेका छैन। मलाई लाग्दैन कि दाउद उसलाई राजा बनाउनमा उत्साहित थिए वा कुनै इच्छा देखाएका थिए। निरन्तर नातान बत्सेबालाई योजना, सल्लाह, ट्रिक दिन्छन्। चौध पदमा भनिएको छ, जब तपाईँ राजासँग कुरा गरिरहनु भएको हुन्छ त्यसै बेलामा म भित्र आउनेछु र तपाईँले भन्नुभएको कुराको पुष्ट गरिदिनेछु। नातान भनिरहेका छन् अदोनिया के गरिरहेका छन् सो कुराको दाउलाई बताउन असल हुनेछ। त्यहाँ के भइरहेछ सो कुरा दाउदलाई बताऊ र म तिम्रो कुराहरूमाथि जोड़ दिनेछु, सपोर्ट गर्नेछु, सहायता गर्नेछु। नातान चाहन्थे कि राजाले ती तमाम अनुचित कुराहरू भइरहेको थाहा पाएको। पन्ध्र र सोह्र पदमा भनिएको छ, तब बत्सेबा वृद्ध राजासित भेट गर्न कोठामा गइन् जहाँ सुनमी अभिषेकले तिनको स्याहार सुसार गर्दैथिन्। बत्सेबा निहुरेर राजाको सामु घुँडा टेकिन्। राजाले भने, तिमीलाई के चाहियो? यो यस्तो देखाइ पर्दछ कि दाउदले बत्सेबालाई धेरै समयदेखि देखेका थिएन। सत्रदेखि बीस पदमा भनिएको छ, तिनले राजालाई भनिन्, हे मेरो प्रभु, हजुरले आफ्नो दासीसँग परमप्रभु हजुरका परमेश्वरको नाउँमा यस्तो शपथ खानु भएको थियो, म पछि तिम्रो छोरा सुलेमान राजा हुनेछ र त्यो मेरो सिंहासनमा बस्नेछ, तर अहिले अदोनिया राजा भइसकेका छन्, यो कुरा प्रभु मेरो महाराजालाई थाहा छैन। त्यसले धेरै संख्यामा पशुहरू र पोसेका बाछाहरू अनि भेडाहरू बलिदान चढाएको छ र सबै राजकुमारहरू अभियाथार पुजारी र सेनापति युआबलाई निम्त दिएछ, त तर हजुरको दास सुलेमानलाई चाहिँ निम्तो दिएनछ। अब हे मेरो परमप्रभु महाराजा, हजुरपछि सिंहासनमा को विराजमान हुनेछ भनेर हजुरबाट जान्नलाई सारा इसरायलले हजुरलाई हेरिरहेका छन्। दाउदले आफ्ना छोराहरू मध्येबाट एक उत्तराधिकारी टिप्ने काममा केही पनि चाल चलिरहेका थिएनन्। सम्भवत अदुनिया धेरै आकर्षक सुन्दर योग्य थिए र त्यहाँ धेरै मानिसहरू थिए जसले उसलाई आफ्नो अर्को राजाको लागि उसलाई चाहन्थे। 28-30 पदमा भनिएको छ, तब दाउद राजाले भने, बच्चेवाला भित्र बोलाऊ। यसैले तिनी राजाको सामुने आएर उभिन्। तब राजाले यसो भनेर शपथ खाए, मेरो सबै दुःखबाट मलाई छुटकारा दिनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, परमप्रभु इसरायलका परमेश्वरको नाउँमा मैले शपथ खाएर तिमीलाई भनेको थिएँ, तिम्रो छोरो सुलेमान नै म पछि राजा हुनेछ र मेरो सिंहासनमा मेरो सट्टामा बस्नेछ। आजको दिन म यो शपथलाई पूरा गर्नेछु। जब दाउद सुलेमानको बारेमा बच्चेबासँग बात गरे, उसले भनेको कुरालाई ध्यान दिनुहोस्, तिम्रो छोरो हाम्रो छोरो होइन। यसको मतलब दाउद यो केटाको बारेमा त्यति धेरै उत्साहित थिएनन् राजा बनाउनलाई, तर पनि आफ्नो शपथ अनुसार उसलाई नै राजा बनाउनु पर्यो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।